وما علمناه الشعر وما ينبغي له ان هو الا ذکر وقرآن مبین. اور جس شخص کو ہم لمبی عمر دیتے ہیں ہم اس کو ساخت میں الٹ دیتے ہیں، کیا پھر وہ عقل سے کام نہیں لیتے؟ اور ہم نے اس کو شعر نہیں سکھایا اور نہ یہ اس کے لائق ہے، یہ تو محض ایک نصیحت ہے اور واضح پڑھی جانے والی کتاب ہے تاکہ وہ ہر اس شخص کو خبردار کر دے جو زندہ ہو اور انکار کرنے والوں پر حجت قائم ہو جائے. کیا بھلا انہوں نے نہیں دیکھا کہ یقیناً ہم نے اپنے ہاتھوں کی بنائی ہوئی چیزوں میں سے ان کے لیے مویشی پیدا کیے، پھر وہ ان کے مالک ہیں اور ہم نے ان کو ان کا تابع بنا دیا، تو ان میں سے کچھ ان کی سواریاں ہیں اور ان میں سے کسی کو وہ کھاتے ہیں اور ان کے اندر ان کے لیے فائدے ہیں اور پینے کی چیزیں بھی، کیا پھر یہ شکر گزار نہیں ہوتے؟ اب دیکھ رہے ہیں کتنی شکر کی بات ہو رہی ہے ان دو پاروں میں. اور انہوں نے اللہ تعالیٰ کے سوا معبود بنا لیے ہیں کہ شاید ان کی مدد کی جائے، وہ ان کی مدد نہیں کر سکتے اور وہ ان کے لیے حاضر باش لشکر بنے ہوئے ہیں، پھر ان کی بات تمہیں غم زدہ نہ کرے، یقیناً ہم جانتے ہیں جو کچھ وہ چھپاتے ہیں اور جو کچھ وہ ظاہر کرتے ہیں، کیا بھلا انسان نے دیکھا نہیں کہ یقیناً ہم نے اسے نطفے سے پیدا کیا، پھر وہ صریح جھگڑالو بن گیا اور اس نے ہمارے لیے مثال بیان کی اور اپنی پیدائش کو بھول گیا. وہ کہتا ہے کون ان ہڈیوں کو زندہ کرے گا حالانکہ وہ بسیدہ ہوں گی، یعنی پرانی. کہہ دو کہ انہیں وہی زندہ کرے گا جس نے ان کو پہلی بار پیدا کیا اور وہ ہر طرح سے پیدا کرنا جانتا ہے. جس نے تمہارے لیے ہرے بھرے درخت سے آگ پیدا کی، پھر تب تم اس سے آگ جلاتے ہو، کیا بھلا وہ جس نے آسمانوں اور زمین کو پیدا کیا اس پر قادر نہیں ہے کہ ان جیسوں کو پیدا کر سکے؟ کیوں نہیں، اور وہ ماہر خالق ہے. یقیناً اس کا کام یہ ہے کہ جب وہ کسی چیز کا ارادہ کرے تو اسے کہے کہ ہو جا، تو وہ ہو جاتی ہے. پھر پاک ہے وہ ذات جس کے ہاتھ میں ہر چیز کا اختیار ہے، اور اسی کی طرف تم پلٹائے جاؤ گے. یہ ترگو نمبر 4، اس کا عنوان ہے اسی کی بادشاہت ہے اور اسی کی طرف پلٹائے جاؤ گے. اللہ تعالیٰ کی کچھ مزید قدرتوں کا اظہار تھا اس میں. پہلی بات تو وہی عمر کا پلٹنا، ننکس خف الخلق عرض العمر. پھر اگلی بات قرآن کی اثر انگیزی. بعض لوگوں کے دلوں پہ جب قرآن اثر کرتا ہے تو وہ کہتے ہیں کہ یہ شعر ہے. اللہ تعالیٰ کہتے ہیں یہ شعر نہیں ہے، ہاں اس میں کشش بڑی ہے، یہ لوگوں کو کھینچتا ہے، اس کی طرف لوگ کھینچے آتے ہیں، سنجیدہ لوگوں کو اس میں مزہ آتا ہے اور نان سیریس لوگ جو ہیں وہ اس سے دور ہٹتے ہیں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں توفیق دے اس بات کی کہ ہم اس قرآن کے اثر کو محسوس کر سکیں اور ہماری زندگی میں یہ چیز آ جائے. اگلی چیز اس میں ہم نے دیکھی کہ کائنات میں جتنی بھی چیزیں ہیں جس سے انسان فائدہ اٹھاتے ہیں یہ ہمارے فائدے کی ہیں، ہمیں ان سب کے ساتھ ہم سے فائدہ اٹھانا ہے اور اللہ کا شکر ادا کرنا ہے. پھر اگلی بات جو ہم نے اس رکوع سے سیکھی وہ کیا ہے کہ اللہ تعالیٰ کن فیکون کا مالک ہے، اس لیے اس سے کبھی بھی مایوس نہیں ہونا. اندھیروں میں ہیں تو روشنیوں کی امید رکھنی ہے، بیمار ہیں تو صحت کی کا یقین رکھنا ہے. اے اللہ، ہم تجھ سے تیرے اسی نام کے ساتھ تجھے پکارتے ہیں کہ تو صاحب کن فیکون ہے. یا اللہ ہماری دعاؤں پہ قبولیت کا کن کہہ دے. یا اللہ ہمیں جھگڑے کرنے والا نہ بنا. اے اللہ تیری کائنات میں رہتے ہوئے تیری مرضی سے جینے والا بنا. اے اللہ ہمیں توفیق دے کہ تیری نعمتوں کو ہی کھا کے، تیری ہی نعمتوں کو استعمال کر کے تیرے خلاف نہ ہو جائیں. اے اللہ کل تیرے پاس آئیں گے اس حال میں بلانا کہ تو ہم سے راضی ہو اور تو کہہ دے کہ جاؤ آج میں تم سے راضی ہوں. اے اللہ ہمیں دنیا میں تیری رضا والے کام کرنے والا بنا. अल्लाह दुनिया में तेरी रज़ा में सारी सबकी रज़ा से ज़्यादा प्यारी हो जाए। या अल्लाह जिस मोहब्बत से सूरह यासीन को पढ़ते हैं इसी मोहब्बत से इस पे अमल करने वाला भी बना, इसके मानी पे गौर करने वाला बना। इसके अंदर जितनी तेरी नेमतों का जिक्र है हमें उन नेमतों की शुक्र गुजारी की तौफीक दे। या अल्लाह जो अजाबों की बातें हैं, या अल्लाह जो तेरी पकड़ की बातें हमें उससे महफूज रखना। या अल्लाह ऐसा ना हो कि हम तेरी नाफरमानियों के साथ चले जाएं और तू हमसे नाराज़ हो। ऐ अल्लाह हमें तब मौत देना जब तू राज़ी हो। ऐ अल्लाह हमें अपनी औकात से भड़के बातें करने वाला ना बना। ऐ अल्लाह तेरी तख्लीक में नक्स निकालने वाला ना बना। ऐ अल्लाह हमें तेरी इस दुनिया में रहने का सलीका सिखा। या अल्लाह हम यहाँ क्यों आए, हमें ये मकसद याद दिला। या अल्लाह भूला हुआ मकसद याद दिला। ऐ अल्लाह हमें तौफीक दे कि हम अमल कर सकें। आप सब भी अपने लिए दुआ मांगें। चलिए सूरत सौफात को देखते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। वस्साफाति सफ़ा, फज़्ज़ाजिराति ज़जरा, फत्तालियाति ज़िक्रा। शुरू करती हूँ अल्लाह के नाम से जो वसी रहमत वाला मुसलसल रहम करने वाला है। कसम है कतार दर कतार सफ़ बांधने वालों की, फिर झिड़क कर डांटने वालों की, फिर कलामे नसीहत सुनाने वालों की, फिर कलामे नसीहत सुनाने वालों की। यकीनन तुम्हारा माबूद एक ही है, आसमानों और ज़मीन का रब, और जो कुछ इसके अंदर है और जो कुछ इन दोनों के दरमियान है, और सारे मशरिकों का रब। यकीनन हमने आसमाने दुनिया को सितारों की जीनत से सजाया और हर सरकश शैतान से इसको महफूज किया। वो मलाउल आला की बातें नहीं सुन सकते और हर तरफ से मारे जाते हैं हंकाने के लिए, और उनके लिए हमेशा का अजाब है। मगर जो शैतान कोई बात उचक ले तो वो एक दहकता हुआ शोला उसका पीछा करता है। फिर इनसे पूछो, वो पैदाइश में ज़्यादा मुश्किल हैं या वो जिनको हमने पैदा किया? यकीनन हमने इन्हें लेसदार गारे से पैदा किया, बल्कि तुमने ताज्जुब किया, और वो मजाक उड़ाते हैं। और जब इनको समझाया जाता है तो वो समझते नहीं, और जब कोई निशानी देखते हैं तो मजाक उड़ाते हैं और कहते हैं कि ये तो खुला जादू है। क्या जब हम मर जाएंगे और मिट्टी और हड्डियां बन जाएंगे, क्या यकीनन हम फिर उठाए जाएंगे? क्या हमारे पहले बाप दादा भी? कह दो कि हाँ, और तुम बेबस हो। फिर यकीनन वो एक झिड़की होगी, फिर अचानक वो सब देखते होंगे और वो कहेंगे, हाय हमारी कमबख्ती, ये तो जज़ा का दिन है, ये वही फैसले का दिन है जिसको तुम झुठलाया करते थे। अल्लाह अकबर। ये था रुकू नंबर 5 और सूरह साफ़ात का रुकू नंबर 1। इसका उन्वान भी यही है, ये वही दिन है जिसको तुम झुठलाते थे। इस रुकू में हमने जो चीज़ देखी अपने अमल के नाते से वो क्या है कि फरिश्ते कतार बांधे खड़े हैं, सफ़ बांधते हैं, तो हमें भी सफ़ बंदी करनी है। अगली बात, जिस तरह फरिश्ते अल्लाह ताला की बात को सुनने के लिए कान लगाते हैं तो हमें भी लगाने हैं। दुआ मांगे, अल्लाह की बात को सुनते हुए हमें कान लगाने वाला बना दे। इस नियत से सुने कि हम उस पर अमल करेंगे। फिर अगली बात हमने इसमें सीखी कि अल्लाह मशरिक और मगरिब का भी रब है, लिहाजा कोई दुनिया के किसी हित्ते में भी चला जाए, अल्लाह ताला उसकी ज़रूरियात को पूरा करने वाला है। ऐ अल्लाह तो रब्बुल मशरिकैन व रब्बुल मगरिबैन है। ऐ अल्लाह हमें इस ख्याल से एक हिस्से से दूसरे हिस्से में हिजरत करने वाला न बना कि दूसरे हिस्से में जाएंगे तो वहाँ रिस्क ज़्यादा होगा। जो मशरिक जो मगरिब में खिला सकता है वो मशरिक में भी खिला सकता है। ऐ अल्लाह हमारा ईमान इस पे पुख्ता कर दे। अगली चीज़ हमने सीखी कि शयातीन जिस तरह आसमान के ऊपर आसमान की तरफ नहीं जा सकते, पहरे लगे, اللہ نے اس کو شیطانوں سے محفوظ کیا، تو ہم نے بھی کوشش کرنی ہے کہ قرآن کو پڑھتے پڑھاتے ہوئے اس میں کسی قسم کے اضافے کو نہ کریں، اور اس میں سے اپنے لیے وہی بات منتخب کریں جو اللہ تعالیٰ نے ہمارے لیے چاہی۔ پھر اگلی بات، اس رکوع سے ہم نے اپنی اوقات کو پہچانا۔ وہ انسان جو مٹی سے پیداوار، چپکتی ہوئی مٹی، لیس دار، کیا اس کو تکبر زیب دیتا ہے؟ اے اللہ، بڑائی کا ہر احساس دل سے نکال دے۔ اے اللہ، بڑائی کے احساس دل سے نکال دے، اور اپنی نظروں میں بڑا اور ہماری نظروں میں ہمیں چھوٹا کر دے۔ اے اللہ، ہمیں ایسے عقائد سے محفوظ رکھ دے کہ جو صرف باپ دادا کا نام لے کے غلط کام کرنے والے بن جائیں۔ اے اللہ، اس دن کی حسرتوں سے بچا۔ ہائے یہ بدبختی، یہ تو جزا کا دن ہے۔ مجھے تو ایسے لگ رہا ہے جس کو بھولا ہوا تھا نا کوئی کام کرنا، اور ایک دم صبح کسی نے کہا چلو چل رہے ہو، ارے آج کا دن تھا، آج امتحان تھا، میں تو یاد ہی نہیں رکھا، مجھے تو بھول ہی گیا۔ اے اللہ، ہمارے ساتھ ایسا نہ کرنا۔ اے اللہ، دنیا میں اس حساب کی فکر لگا دے۔ اے اللہ، ہم اس دن کی جھڑکی اور اس دن کی ڈانٹ کو سننے سے پہلے خود اپنے آپ کو صحیح راستے پہ جمع کر لیں۔ اے اللہ، ہمیں سیدھے راستے پہ رکھنا۔ کیا کہا جائے گا اس دن؟ اخشر الذین ظلموا وازواجہم وما کانوا یعبدون۔ جمع کر لو ان سب لوگوں کو جنہوں نے ظلم کیا، اور ان کے ساتھیوں کو بھی، اور ان کو بھی جن کی وہ عبادت کرتے تھے اللہ کے سوا۔ ان کی دوزخ کے راستے کی طرف رہنمائی کرو اور انہیں ٹھہراؤ، یقیناً وہ سوال کیے جائیں گے، تمہیں کیا ہو گیا، تم ایک دوسرے کی مدد کیوں نہیں کرتے؟ دنیا میں دعوے کرتے تھے نا، ہم بچا لیں گے، فکر نہ کرو۔ کہا آج کیا ہوا؟ دنیا میں تو بڑی بھر بڑھ کے غلط کاموں میں مدد کرتے تھے، آج کیوں نہیں کر رہے؟ بلکہ وہ آج حوالے کرنے والے ہوں گے، یعنی سبمٹ کر رہے ہیں، ہینڈز اپ کر رہے ہیں۔ ساری زندگی رب کے حوالے خود کو نہیں کیا، ساری زندگی مسلم نہیں بنے، اور آج مسلم نہیں بلکہ مستسلمون، بہت شدت کے ساتھ اللہ کے آگے جھکنے چاہیں گے، اور وہ ایک دوسرے کی طرف مڑیں گے۔ اچھا، آپ لوگ سنتے ہوئے تصور میں لائیں، یہ میدان محشر کی باتیں ہیں کہ ساری زندگی جو لوگ اللہ تعالیٰ کی طرف نہیں آئے، قیامت کے دن اب کیسے ایک دوسرے کے ساتھ ان کا معاملہ ہو رہا ہے۔ وہ ایک دوسرے کی طرف مڑیں گے اور پوچھیں گے، کہیں گے کہ یقیناً تم ہمارے پاس دائیں طرف سے آتے تھے، یعنی بھاگ بھاگ کے آتے تھے تم۔ کہیں گے کہ یقیناً تم ہمارے پاس دائیں طرف سے آتے تھے۔ وہ کہیں گے کہ بلکہ تم خود ایمان لانے والے نہ تھے۔ جھگڑے ہو رہے ہیں خام خواہ کے اس دن، اور ہمارا تم پر کوئی زور نہ تھا بلکہ تم خود سرکش تھے۔ پھر ہمارے اوپر ہمارے رب کی بات ثابت ہو گئی، یقیناً ہم عذاب کا مزہ چکھنے والے ہیں، پھر ہم نے تمہیں بہکایا، یقیناً ہم خود بہکے ہوئے تھے۔ پھر یقیناً وہ اس دن عذاب میں مشترک ہوں گے، یقیناً ہم مجرموں کے ساتھ اسی طرح کرتے ہیں۔ یہ کیا جرم تھا ان کا؟ یقیناً یہ وہ لوگ تھے، جب ان سے کہا جاتا کہ اللہ کے سوا کوئی معبود نہیں تو وہ تکبر کرتے تھے، اور وہ کہتے تھے کیا ہم ایک دیوانے شاعر کے لیے اپنے معبودوں کو چھوڑ دیں؟ بلکہ وہ تو حق لایا تھا، اور اس نے رسولوں کی تصدیق کی تھی۔ یقیناً تم دردناک عذاب چکھنے والے ہو، اور تم اس کا بدلہ دیے جا رہے ہو جو تم کرتے تھے، مگر اللہ تعالیٰ کے منتخب بندے، انہی کے لیے رزق معلوم ہے، لذیذ پھل، اور وہ عزت سے رکھے جائیں گے، نعمتوں بھرے باغات میں، تختوں پر آمنے سامنے بیٹھے ہوں گے، ان پر چشموں سے ساغر بھر کر پھرائے جائیں گے، سفید چمکتی ہوئی، پینے والوں کے لیے لذت، نہ اس سے کوئی جسمانی ضرر ہوگا اور نہ ان کی عقل اس سے خراب ہوگی، اور ان کے پاس نگاہیں بچانے والی خوبصورت عورتیں ہوں گی، گویا کے انڈے میں چھلکے کے اندر چھپی ہوئی سفید جھلی۔ پھر وہ ایک دوسرے کی طرف متوجہ ہو کر آپس میں سوال کریں گے، ان میں سے ایک کہنے والا کہے گا یقیناً میرا ایک ساتھی تھا۔ وہ کہتا تھا کیا تم یقیناً تصدیق کرنے والوں میں سے ہو؟ کیا جب ہم مر جائیں گے اور مٹی اور ہڈیاں ہو جائیں گے تو کیا ہمیں یقیناً जजा सजा दी जाएगी। वो कहेगा कि क्या तुम झांक कर देखने वाले हो, फिर वो झांकेगा तो इसे जहन्नम के बीच में देखेगा, कहेगा कि अल्लाह की कसम करीब था कि तुम मुझे तबाह कर देते, और अगर मेरे रब का एहसान न होता तो मैं भी उन हाजिर किए गए लोगों में से होता, तो क्या हम मरने वाले नहीं मगर पहली बार की हमारी मौत, और हम अजाब दिए जाने वाले नहीं हैं। यकीनन यही बड़ी कामयाबी है। ऐसी कामयाबी के लिए अमल करने वालों को अमल करना चाहिए। क्या ये ज़ियाफ़त अच्छी है या थोर का दरख्त? यकीनन हमने उसे ज़ालिम लोगों के लिए फितना बनाया। यकीनन वो एक दरख्त है जो दोज़ख की तह से निकलता है। इसका खोशा ऐसा है गोया कि वो शयातीन के सर हैं, फिर यकीनन वो इसमें से खाने वाले हैं, फिर उसी से पेट भरने वाले हैं, फिर यकीनन उस पर उनके लिए खौलते हुए पानी की आमेजिश है, फिर यकीनन उनकी वापसी दोज़ख की तरफ होगी। यकीनन इन लोगों ने अपने बाप दादा को गुमराह पाया, फिर वो इन्हीं के नक्शे कदम पर दौड़ते चले गए, हालांकि उनसे पहले लोगों में से अक्सर गुमराह हो चुके थे, और उनमें से हमने डराने वाले भेजे, फिर देख लो इन लोगों का क्या अंजाम हुआ जिनको डराया गया, सिवाय अल्लाह के उन बंदों के जो खालिस कर लिए गए। अल्लाह हमें अपने खालिस बंदे बना, अल्लाह तू हमें इखलास दे दे। ये था रुकू नंबर 6, रुकू नंबर 6। इसका उन्वान है मैदान मख्शर की घबराहटें। आपने इसमें देखा कि दुनिया में वो लोग जो एक दूसरे के साथ बुराई पे बहुत बढ़ चढ़ के तावन करते हैं, वहाँ एक दूसरे को लान तान कर रहे होंगे। वो कहेंगे तुम हमारे पास आते थे, वो कहते थे हमने तो नहीं बुलाया था, वो कहते तुमने बहकाया, वो कह रहे हम खुद बहके हुए थे। तो इन सारे मुकालमात से जो मुकालमे हमने देखे, इनसे हमारे अमल की बात क्या है कि दुनिया में सोच समझ के किसी के पीछे लगना है, आंखें बंद करके नहीं जाना कि जो कोई कहे बस वही करने लग जाओ, भटके वो के पीछे जाएंगे तो कहाँ जाएंगे। फिर अगली बात हमने सीखी कि अल्लाह के आगे झुकने का वक्त दुनिया है, आखिरत में नहीं। आज अगर अल्लाह के हुक्म को ना माना, कल मैदान मख्शर में ये पेशकश कर भी देंगे कि अल्लाह हम झुकते हैं तो कबूल नहीं होगा। आपका बिल भी, आप कोई बिल सबमिट करवाते हैं ना, उसकी एक डेट होती है, उसके बाद वो कबूल नहीं किया जाता। आपका होमवर्क सबमिट करवाने का एक वक्त होता है, आपका पेपर सबमिट करवाने का एक वक्त होता है, इसी तरह इंसानों की सबमिशन का भी एक वक्त है। अल्लाह ताला चाहते हैं कि जो दुनिया में काम करते हो आप इसको सबमिट करवा दो, इस दुनिया में सबमिट हो जाओ, सरेंडर कर दो, अपना आप रब को दे दो, वरना वहाँ जाओ के कहोगे तो कबूल नहीं किया जाएगा। अगली बात हमने इसमें जो सीखी वो क्या थी कि वो लोग जो दुनिया में शिर्क करते हैं तकब्बुर की वजह से, कल क़यामत के दिन उनकी सारी बड़ाई ख़त्म हो जाएगी। अमूमन लोग बाकी बातें मान जाते हैं लेकिन वो बातें नहीं छोड़ते जो बाप दादा के तरीके होते हैं। वजह क्या है? बड़ाई का एहसास। हम छोटे हो जाएंगे अगर उन बातों को मान लिया तो। अल्लाह ताला से दुआ करते हैं कि उस दिन के आने से पहले हमें झुकने वाला बना दे, अल्लाह की बात को सुन के मानने वाला बना दे, और हम ऐसे बन जाएं कि जैसा रब हमें बनाना चाहता है और कबूल कर ले। अल्लाह ताला हमें अपने चुने हुए बंदों में कर ले, खालिस बंदों में कर ले। ए अल्लाह हमारे दिलों को खालिस कर दे, हमारे आमाल को खालिस कर दे, या अल्लाह हमें इखलास दे दे। ए अल्लाह तू हमारे लिए उन रास्तों को आसान कर दे कि जो सीधे तेरी तरफ हमें ले जाएं, और क़्यामत के दिन की हसरतों से हमें महफूज करना। आमीन। ولقد نادانا نوح فلنعم المجيبون. پیچھے چنے ہوئے بندوں کی بات تھی, تو اب اللہ تعالیٰ انہی میں سے حضرت نوح کی کہانی ہمیں سناتے ہیں. اور نوح نے ہمیں پکارا تو کیسے اچھے جواب دینے والے تھے ہم, اور ہم نے اسے اور اس کے گھر والوں کو بڑے غم سے بچا لیا. اے اللہ ہمیں بھی بڑے غموں سے بچا لے. اور ہم نے اس کی نسل کو باقی رہنے والا بنایا, اور بعد میں آنے والوں میں اس کی تعریف چھوڑ دی. سلام ہے نوح پر تمام دنیا میں, اور یقیناً ہم نیکی کرنے والوں کو ایسا ہی بدلہ دیتے ہیں. یقیناً وہ ہمارے ایمان والے بندوں میں سے تھا. پھر ہم نے دوسروں کو غرق کر دیا, اور یقیناً اسی کے گروہ میں سے ابراہیم تھا جب وہ اپنے رب کے پاس قلب سلیم لے کر آیا. اس جا ربہ بقلب سلیم. اے اللہ ہمیں بھی قلب سلیم دے دے, سلامت دل دے دے. جب اس نے اپنے باپ اور اپنی قوم سے کہا کس چیز کی تم عبادت کرتے ہو, کیا تم اللہ تعالیٰ کے ساتھ جھوٹ گڑے ہوئے معبودوں کا ارادہ کرتے ہو, پھر تمہارا رب کائنات کے بارے میں کیا گمان ہے؟ پھر ابراہیم نے ستاروں پر ایک نظر ڈالی تو اس نے کہا یقیناً میں بیمار ہوں. پھر وہ اس سے منہ موڑتے ہوئے چلے گئے. پھر وہ ان کے بتوں میں گھس گیا. پھر اس نے کہا کیا تم کھاتے نہیں ہو, تمہیں کیا ہو گیا, تم بولتے کیوں نہیں ہو؟ پھر وہ سیدھے ہاتھ سے ضربیں لگاتے ہوئے ان میں گھس گئے. پھر وہ لوگ بھاگے بھاگے اس کی طرف آئے. اس نے کہا کیا تم ان کی عبادت کرتے ہو جن کو ہاتھ سے تراشتے ہو, حالانکہ اللہ تعالیٰ نے تمہیں پیدا کیا اور ان کو بھی جن کو تم بناتے ہو. انہوں نے کہا اس کے لیے ایک عمارت بناؤ, پھر اس کو آگ کے علاؤ میں پھینک دو. پھر انہوں نے اس کے خلاف ایک چال چلنے کا ارادہ کیا. پھر ہم نے ان کو نیچا کر دیا. اور اس نے کہا یقیناً میں اپنے رب کی طرف جانے والا ہوں, جلد ہی وہ میری رہنمائی کرے گا. اے میرے رب مجھے صالحین میں سے اولاد عطا کر. پھر ہم نے اسے ایک بردبار لڑکے کی بشارت دی. پھر جب وہ اس کے ساتھ بھاگ دوڑ کی عمر کو پہنچا اس نے کہا اے میرے چھوٹے بیٹے, یقیناً میں خواب میں دیکھتا ہوں کہ یقیناً میں تجھے ذبح کر رہا ہوں, پھر دیکھو تمہاری کیا رائے ہے؟ اس نے کہا اے میرے ابا جان, جو آپ کو حکم دیا جا رہا ہے کر دیجئے, انشاءاللہ آپ مجھے جلد ہی صبر کرنے والوں میں سے پائیں گے. پھر جب دونوں متی ہو گئے اور ابراہیم نے اسے پیشانی کے بل گرا دیا, اور ہم نے ندا دی کہ اے ابراہیم قد صدقت الرؤیا, یقیناً تو نے خواب سچ کر دکھایا. یقیناً ہم نیکی کرنے والوں کو ایسا ہی بدلہ دیتے ہیں. یقیناً یہ ایک کھلی ہوئی آزمائش تھی اور ہم نے ایک بڑی قربانی اس کے فدیے میں دی, اور ہم نے بعد میں آنے والوں میں اس کی تعریف چھوڑ دی. سلام ہے ابراہیم پر, اس طرح ہم نیکی کرنے والوں کو جزا دیتے ہیں. یقیناً وہ ہمارے ایمان والے بندوں میں سے تھا, اور ہم نے اس کو اسحاق کی خوشخبری دی ایک نبی صالحین میں سے, اور ہم نے اس پر اور اسحاق پر برکت نازل کی, اور ان دونوں کی نسل میں سے بھی نیکوکار ہیں, اور اپنے آپ پر صریح ظلم کرنے والے بھی ہیں. یہ تھا رکوع نمبر 7. اس کا عنوان ہے اللہ کے چنے ہوئے دو بندے, نوح اور ابراہیم. پیچھے عباد المخلصین کی بات تھی, عباد اللہ المخلصین کی بات تھی, تو اللہ تعالیٰ نے اب بتا دیا کہ کون ہے چنے ہوئے, کہ جو مشکلوں میں جمے رہیں, جو حالات کے دھارے میں بہ نہ جائیں, اور جو اپنے باپ دادا کی رسموں کو توڑنے والے ہوں. حضرت ابراہیم علیہ السلام کی ذات سے جو باتیں ہمارے عمل کی ہیں, پہلی بات رب کو ہی پکارنا ہے, وہی سنے گا. اگلی بات ہم نے سیکھی کہ جب انسان اللہ کے راستے میں آئی ہوئی مشکلات پہ جم جاتا ہے تو اللہ اس کا اثر اس کی نسلوں میں بھی رکھتا ہے, اور سچ یہی ہے. نیکی کر کے ہم صرف اپنے اوپر ہی احسان نہیں کرتے, بلکہ اللہ سبحانہ تعالیٰ سے اپنے آنے والے دور یعنی اپنی آنے والی نسلوں کے لیے بھی خیر مانگ لیتے ہیں. اللہ تعالیٰ ہمیں اس کی توفیق دے. اگلی بات ہم نے سیکھی حضرت نوح علیہ السلام سے استقامت، پھر محسن ہونا، پھر اللہ کا بندہ ہونا، عاجز بندے تھے. ہم نے سیکھا اخلاص کے ساتھ کی ہوئی کوششیں باقی رہتی ہیں اور کفر اور شرک کی چیزیں ڈوب جاتی ہیں. پھر اگلی چیز ہم نے سیکھی حضرت ابراہیم علیہ السلام کے تعارف سے. پہلی چیز ہم نے سیکھی کہ وہ اللہ کے گروہ میں سے تھے، اللہ کے طریقے پہ تھے. کتنا بڑا آنر ہے ابراہیم کے لیے کہ اپنی زندگی کو اللہ کے حکموں کے مطابق بسر کر گئے. اللہ تعالیٰ کہہ رہے ابراہیم میرے گھر سے تھا، ابراہیم میرے طریقے پہ تھا، اے اللہ تو ہمیں بھی تیرے طریقوں پہ چلنے والا بنا. اگلی بات اپنے دل کی حفاظت کرنی ہے. اللہ کے پاس جا کے جب دل کو پیش کریں گے تو ٹوٹا ہوا دل نہیں دینا، دنیا کی خواہشوں میں ٹوٹا ہوا، تمناؤں میں ٹوٹا ہوا، بلکہ اللہ کی محبت میں چور، سلامت دل، سبمٹڈ دل. اے اللہ ہمارے دل کو قلب سلیم بنا دے. اسی سے دعا کروں گی کہ اللہ جو دل کے امراض کا شکار ہو چکے ان کو شفا دے. اللہ جس کے بھی دل میں کوئی تکلیف ہے، ظاہری باطنی، یا اللہ اپنی رحمت سے دور کر دے. یا اللہ روحانی بیماریوں کو بھی دور کر دے، جسمانی بیماریوں کو بھی دور کر دے. اے اللہ جو منافقت کی بیماریوں میں، اس بیماری کو دور کر دے. جو کفر کی بیماری میں، یا اللہ ان کے کفر کو توڑ دے. یا اللہ ہمارے قریب رہنے والوں کے دلوں کو کفر سے اسلام پہ لے آ. یا اللہ ان کے دلوں کو سلامت کر دے. یا اللہ ان کو سمجھ آ جائے کہ ہم کیا کر رہے ہیں. اے اللہ جن دلوں میں غم ہے ان کو بے غم کر دے. یا اللہ جو تیرے دین کے ساتھ لگ گئے ان کے دلوں کو بے غم کر دے. یا اللہ جس دل میں غم ہوگا وہاں دین کیسے، وہاں کتاب کیسے سمائے گی. یا اللہ سب سننے والے، یا اللہ سارے اسٹوڈنٹس کے لیے دعا کروں گی کہ ان کے دلوں کو قلب سلیم کر دے، اپنا غم لگا دے، اپنی کتاب کا غم لگا دے، انسانوں کی ہدایت کا غم لگا دے، اس کتاب کو بھر پھیلانے کا غم لگا دے، کیسے کہاں کس طریقے سے کس کو بات پہنچائی جائے یہ غم لگا دے، اور ان کے دنیا کے سارے غم ہلکے کر دے، غموں سے آزاد کر دے. اے اللہ تو ہمارے حال پہ رحم فرما. اگلی بات ہم نے سیکھی کہ آنکھیں بند کر کے باپ دادا کے طریقوں کو، ان کی رسومات کو فالو نہیں کرنا، بلکہ ایکشن لینا ہے. پہلا قدم ہم اٹھائیں گے، کوئی نہ کوئی دوسرا انسان ضرور ہمارے ساتھ اللہ کی توفیق سے ملنے لگے گا. اور پھر اس کے بعد ایک بات ہم نے ابراہیم سے سیکھی، اور میرا دل چاہ رہا ہے کتنے پیار سے ان کے نام کے ساتھ کہوں کہ جیسے اللہ نے ابراہیم پہ رحمتیں کیں، جیسے ابراہیم کے اوپر اللہ تعالیٰ کی رحمتیں آئیں. ایک دفعہ محبت سے درود شریف پڑھیے، اللہم صلی علی محمد کما صلیت علی ابراہیم والا علی ابراہیم. پھر اللہ تعالیٰ نے کہا اللہم بارک علی محمد کما بارکت علی ابراہیم. اے اللہ جیسے تو نے ابراہیم پہ رحمتیں کیں، یا اللہ جیسے تو نے ان کے اوپر درود بھیجا، ہمیں بھی توفیق دے کہ ایسے کام کریں کہ تیری اور فرشتوں کی جو برکتوں کی، اور یا اللہ جو تیری طرف سے رحمتیں اترتی ہیں، ہم بھی اس کے قابل بن سکیں. ابراہیم نے انسان کو یہ سکھا دیا کہ صرف باتیں ہی نہیں کرنی، بلکہ جہاں توڑنی پڑے تو وہاں بتوں کو توڑنا ہے. ہم صرف باتیں کرتے ہیں، تنقید کرتے ہیں، ایکشن نہیں لیتے. ایک عمل کی ایک بات ہزاروں باتیں کرنے سے بھاری ہوتی ہے. اے اللہ ہمیں بھی اپنے معاشرے کے بتوں کو توڑنے کی توفیق دے. یا اللہ ہمیں بھی توفیق دے کہ ہم رسم و رواج کے بتوں کو توڑیں. اللہ ہمیں بھی توفیق دے کہ شیطان کے پھیلائے ہوئے جال کو ہم کاٹ سکیں. پھر اے اللہ تو ہماری مدد فرما. پھر اگلی بات ہم نے سیکھی کہ جب حق کی طرف آئیں تو لوگ دشمن ہوتے ہیں، لیکن اللہ بچانے والا بڑا، وہ بچا لکھتا ہے. اور پھر ابراہیم علیہ السلام کی ذات سے جو ایک بات ہم نے سیکھی وہ کیا ہے کہ بڑھاپے کی دعا، ساری زندگی کی مانگی ہوئی دعائیں اور بڑھاپے کی اولاد، اللہ کے ایک حکم کی نظر کرنے کو تیار ہو گئے. کوئی تاویل نہیں، کوئی حجت نہیں. اے اللہ ہمیں بھی توفیق دے کہ ہم تیرے اشاروں کو سمجھیں، اپنی اولادوں کو دین پہ لگائیں. यार आज तो कत्ल की बात ही नहीं तू करता। अल्लाह तू ये तो नहीं चाहता कि औलादों को कत्ल किया जाए, मारा जाए। तू तो बचाने वाला है, तू मारने वाला क्या है? अल्लाह क्या अभी सिर्फ वो वक्त भी नहीं आया? इतने साल से कुर्बानियाँ करते करते, इब्राहिम की सुन्नतें अदा करते करते इस दर्जे पे पहुँच जाए कि हम अपनी ख्वाहिशों को कुर्बान कर सकें, अपनी तमन्नाओं को कुर्बान कर सकें, अपने आराम को कुर्बान कर सकें, अपनी नींद को कुर्बान कर सकें, अपने दुनिया के स्टेटस को कम कर सकें। ए अल्लाह हमारे अंदर भी ये सच्चाई डाल दे। औलादे ज़िबह करना तो दूर की बात, औलादों को तेरी बात पे नसीहत करने वाला, उनको बुरे पे टोकने वाला बना दे। ए अल्लाह जैसे तूने इब्राहिम पे सलाम भेजा, हम भी इब्राहिम के लिए दुआ करते हैं कि अल्लाह उनकी ज़िंदगी भर की नेकियों के उनको सिले जन्नतों में अता फरमा, और हमें तौफीक दे कि हम भी ऐसे बन जाएं। ए अल्लाह इब्राहिम अलैहिस्सलाम के उसवे पे चलने वाला बना। ए अल्लाह जुर्रत इजहार दे, ए अल्लाह जुर्रत किरदार दे। ए अल्लाह हमें सिर्फ बातें करने वाला ना बनाना, अमल वाला बना दे। ए अल्लाह फिर इस्माईल अलैहिस्सलाम जैसी इताअत वाली और फरमाबरदारी वाली औलाद भी अता फरमा। या अल्लाह वो बच्चा कैसे बाप के आगे झुक गया? अल्लाह आज की औलादों को भी ऐसा ही झुकने वाला बना। अल्लाह इससे एक बहुत बड़ा सबक हमने सीखा कि जब माँ बाप अल्लाह के आगे झुकते हैं, औलादें भी झुकती हैं। अगर आज हमारी औलादें नहीं झुक रहीं तो कहीं ये इस बात का सिंबल तो नहीं कि हम अपने हाल पे गौर करें कि क्या हम तो नहीं अल्लाह से दूर? अल्लाह हमें झुका और हमारी औलादों को झुका। एक बात और सीखी इस हिस्से से, और बहुत बोल्ड लेटर्स में लिखिएगा, कि जब बंदा रब के आगे झुक जाता है, जब बंदा रब के लिए कटने को तैयार हो जाता है, तो रब उसको बचाने के लिए तैयार हो जाता है। अल्लाह को ये नहीं चाहिए कि हम अपना सब कुछ दे दें। अल्लाह तो टेस्ट करता है, अल्लाह तो हमारा दिल देखता है। कितना को दिल है तुम्हारा? आप कभी बच्चे के हाथ में कैंडी दे के उससे मांगें तो कहते हैं मुझे नहीं देनी। बच्चे बखील होते हैं, फिर आप कहते हैं मुझे लेनी तो नहीं, मैं तो आपका दिल देख रही थी। आप देते हो कि नहीं, आप शेयर करते हो कि नहीं? अल्लाह भी हमारे दिल देखता है, कितना शेयर कर सकते हैं। एक दफ़ा हाँ करके तो देखिए, अल्लाह बचाने पे आएगा। और ये बात समझ आ जाए तो फिर इंसान हुक्म का मुंतज़िर रहे कि कब कोई बात आए और कब मैं उसको मानूँ। अल्लाह मानने वालों में कर दे। वलकत मनन्ना अला मूसा व हारून, चुने हुए दो और बंदों की कहानी पढ़ते हैं अब। और हमने मूसा और हारून पर एहसान किया, और हमने इन दोनों को और इन दोनों की कौम को बड़ी मुसीबत से निजात दी, और हमने उनकी मदद की, फिर वही गालिब आने वाले बने। और हमने इन दोनों को वाज़े किताब अता की, और हमने इन दोनों को सीधे रास्ते की हिदायत दी, और हमने बाद में आने वालों में इन दोनों की तारीफ छोड़ दी। सलाम है मूसा और हारून पर, यकीनन हम इसी तरह नेकी करने वालों को जज़ा देते हैं। यकीनन वो दोनों हमारे मोमिन बंदों में से थे, और यकीनन इलियास पैगंबरों में से था। और जब उसने अपनी कौम से कहा, क्या तुम लोग डरते नहीं हो? क्या तुम लोग बाल को पूजते हो? ये उनके बुत का नाम है। और सबसे अच्छे खालिक को छोड़ देते हो, उस अल्लाह को जो तुम्हारा रब है और तुम्हारे पहले बाप दादा का भी रब है। फिर उन्होंने इसे झुटला दिया, फिर यकीनन वो हाजिर किए जाने वाले हैं सिवाय अल्लाह ताला के उन बंदों के जो खालिस कर लिए गए। और हमने बाद में आने वालों में इसकी तारीफ छोड़ दी। सलाम है इलियास पर, यकीनन हम नेकी करने वालों को ऐसा ही बदला देते हैं। यकीनन वो हमारे मोमिन बंदों में से था, और यकीनन लूत रसूलों में से था। जब हमने उसे और उसके सब घर वालों को निजात दी सिवाय एक बुढ़िया के जो पीछे रह जाने वालों में से थी, फिर हमने दूसरे लोगों को तबाह कर दिया। और यकीनन तुम इनकी बस्तियों से सुबह को गुजरते हो और रात को भी, क्या फिर तुम अकल से काम नहीं लेते? ये थरकू नंबर 8। इसका उन्वान है कुछ और خالص کیے ہوئے بندے. اس رکوع میں سے جو ہمارے اپنے عمل کی باتیں ہیں وہ کیا ہیں؟ پہلی بات، ہر غم سے نجات مل جاتی ہے ایک وقت کے بعد. جب بھی کبھی غم کی گھڑیاں ہونا تو اس وقت اس اصول کو یاد رکھیے گا، کوئی غم ہمیشہ نہیں رہتا، بڑے سے بڑا. اب دیکھتے ہیں چوٹیں پڑتی ہیں، پورے پورے گھر والوں کی ڈیتھ ہو جاتی ہے، ایک بندہ بچتا ہے، پھر کچھ مہینے گزرتے ہیں تو چوٹ ٹھنڈی ہو جاتی ہے، سارا جسم بیماریوں کا شکار ہوتا ہے، تین چار سال گزرتے ہیں سب ٹھیک ہوتا ہے. تو کوئی بھی غم آئے نجات ملے گی. کرنا کیا ہے؟ امّ یجیب المضطر اذا دعاہ، اس کو پکار لیں جو کرب عظیم سے نکالنے والا ہے. اگلی بات ہم نے دیکھی کہ اللہ حق والوں کو غالب کر دیتا ہے. پھر اگلی بات ہم نے دیکھی کہ جو اللہ کی طرف آتا ہے اللہ تعالیٰ اس کو سیدھا راستہ دکھاتا ہے. پھر اگلی بات ہم نے سیکھی کہ اللہ کو چھوڑ کے دوسروں کو پوچھنا نہ شکری ہے، نہ سمجھی ہے، کوتاہ نظری ہے. اور اگلی بات ہم نے سیکھی کہ اپنا عمل تھوڑا ہو تو نبی کی بیوی یا نبی کا رشتہ دار ہونا بھی فائدہ نہیں دیتا، نیکیاں اپنی ہی کام آئیں گی. اور اگلی بات ہم نے سیکھی کہ تباہ شدہ بستیوں سے گزرتے ہوئے عبرت پکڑنی ہے، سیر و تفریح نہیں کرنی.